नमस्कार, समसामयिक कुराकानीबाट यहाँहरू सबैलाई हार्दिक स्वागत छ। साथमा छौ प्राविधिक मित्र प्रज्वल खड्का र म मुकुन्द भण्डारी। आदरणीय श्रोता, भोलि मार्च 8 तारीक अर्थात अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। यो दिवस संसारभर विविध कार्यक्रम गरेर मनाइँदैछ। नेपाल सरकारले पनि संघ प्रदेश र स्थानीय तह गरी तीनै तह र सरकारवाला निकायलाई यो दिवस भव्य सभ्य र व्यवस्थित रूपले मनाउन आग्रह गरेको छ। 114 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा अहिले पनि नेपालमा महिलाहरूका समस्या ज्यूका त्यो छन्। समानता र समावेशका विषयमा अहिले पनि लड्नुपर्ने बाध्यात्मक अवस्था छ। यस्तो अवस्थामा ट्रेड युनियन क्षेत्रमा लागेका महिला नेत्रीहरूले श्रमिक महिलाको अधिकारको लागि कसरी काम गर्दै हुनुहुन्छ भन्ने विषयमा कुराकानी गर्नेछौ। यस विषयमा कुराकानी गर्न अहिले हामीसँग हुनुहुन्छ नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिका उपाध्यक्ष राधिका कुकिल खनाल र नेपाल ट्रेड युनियन महासंघ जी फण्डका राष्ट्रिय उपाध्यक्ष शीतलामा। यहाँ दुवैजनालाई कार्यक्रममा स्वागत छ। हजुर, हामी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छौं, संसारभर यो दिवस मनाइरहेको छ। अनि यो मनाइरहँदाखेरि नेपालमा महिलाको अवस्था के हो, महिला श्रमिकको अवस्था के हो, मैले राधिका कुकिलजीबाट शुरूआत गर्न चाहे।
धन्यवाद मुकुन्दजी। नेपालमा महिला श्रमिकहरूको अवस्था पहिलाको दृष्टिकोणले हेर्दाखेरि रोजगारीको हिसाबमा निजामती क्षेत्रमा विभिन्न ठाउँमा चाहिँ नि रोजगारीमा चाहिँ अग्रसर भएको अवस्था चाहिँ छ। अपर्चुनिटीको दृष्टिकोणले हेर्दा र प्रमुख स्थानहरूमा महिलाको पहुँच चाहिँ अझै पनि न्यून छ।
हजुर, उहाँले यहाँले यो महसुस गर्नुभएको छ, जी फण्डको राष्ट्रिय उपाध्यक्ष हुनुहुन्छ, के फरक पाउनु भएको छ यहाँले?
महिलाको अवस्थाको कुरा गर्ने हो भने महिलाको अवस्था असाध्यै नै के भन्छ कमजोर अवस्थामा म पाउँदछु। अब मुलुक गणतन्त्र भइसकेको छ, गणतन्त्रमा मुलुक प्रवेश गरिरहँदाखेरि पनि अहिले पनि महिलाको विशेष गरेर श्रमजीवी वर्गमा रहेको महिलाहरूको स्थिति दयनीय अवस्था छ। किन भन्दा काम पनि गर्नुपर्नेछ, घर व्यवहार पनि सम्हाल्नु पर्नेछ, संगठनमा पनि लाग्नु पर्नेछ, पेसागत हक अधिकारको सुनिश्चितताको लागि संगठन पनि लागि पर्नु पर्नेछ। त्यस कारणले गर्दाखेरि हाम्रो यो पितृसत्तात्मक समाज, पुरुष प्रधान समाज भएको कारणले गर्दाखेरि महिलाको नेतृत्वलाई अस्वीकार गर्ने, महिलाको कामलाई चाहिँ नि भरोसा नगर्ने भएको कारणले गर्दाखेरि र महिलालाई चाहिँ नि यो देशको एउटा सक्षम नागरिक हो, महिलाले पनि गर्न सक्छ भन्ने जुन किसिमको भरोसा र विश्वास छ त्यसको अभावको कारणले गर्दाखेरि पनि महिलाहरूले चाहिँ अझै पनि जुदी राख्नुपर्ने अवस्था छ।
हजुर राधिकाजी, यो महिलाहरूमा हामी कमजोर छौँ भन्ने मानसिकता नै यस्तो हो या हामीलाई जो हाम्रो देश भएका नियम कानूनहरूले यो अवस्था सिर्जना गरेको हो, के पाउनु भएको छ यहाँले?
होइन, महिलाहरूमा म कमजोर छु भन्ने मानसिकता चाहिँ मुकुन्दजी जब महिलाहरू जन्मिन्छन् त्यतिदेखि नै क्रिएट गरिएका कुरा हुन् क्या। यो समाजले क्रिएट गरेको, धार्मिक स्थितिले क्रिएट गरेको, राजनीतिक स्थितिले क्रिएट गरेको, विभिन्न आस्था र एउटा चाहिँ नि उसले चाहिँ नि क्रिएट गरेको कुरा मात्रै हुन्। महिलाहरू म आफैमा कमजोर छु भन्ने पहिलेदेखि कमजोर बनाइएको छ, त छोरी मान्छेले चाहिँ नि घरको मात्रै काम गर्नुपर्छ, बाहिरको काम चाहिँ नि केटा मान्छेले गर्नुपर्छ भन्ने दुनियाँ जुन पितृसत्तात्मक स्रोतबाट प्रोत भएर आएको यो प्रवृत्ति छ नि, यो प्रवृत्तिजन्य कुराहरू मात्रै हो। त्यही प्रवृत्तिजन्य कुराले गर्दाखेरि चाहिँ आजसम्म पनि महिलाहरूले चाहिँ होइन म कमजोरै छु कि के हो भन्ने एउटा किसिमको वातावरण चाहिँ बनेको छ। तर पनि अहिलेको सिनेरियोलाई हेर्दाखेरि चाहिँ कस्तो छ त भन्नुहोला भनेपछि महिलाहरूको चाहिँ तेरो जिम्मेवारी चाहिँ एकदमै बढी भइरहेछ। अहिले महिलाहरू मैले अघि कुरा पनि कुरा गरेँ, रोजगारीको लागि चाहिँ अग्रसर भइ चाहिँ रहेछन् मान्छेहरू, चाहिँ महिलाहरू पनि विभिन्न किसिमको रोजगार गइरहेको अवस्था छ, तर घरको काम चाहिँ बाँडिएको छैन क्या। अनि घरको काम नबाँडिसकेपछि त उसले चाहिँ न अध्ययन गर्ने समय पाउँछे, न उसले चाहिँ नि अनुसन्धान गर्ने समय पाउँछे, न चाहिँ नि आफूलाई चाहिँ नि अपग्रेड गर्ने समय पाउँछे, क्षमता अभिवृद्धि गर्ने समय पनि महिलाहरूले पाउँदिनन् भनिसकेपछि त यसै पनि पुरुषको तुलनामा त अलिकति कमजोर हुने नै भयो। त्यसैले गर्दा आफ्नो पर्फर्मेन्सहरू चाहिँ नि देखाउनको लागि उनलाई चाहिँ नि अलिकति कमजोर चाहिँ यो समयले बनाइदिन्छ, उसलाई समय पाएको हुँदैन। त्यसैले गर्दा नै त्यो कमजोर छु कि भन्ने लाग्ने हो. तर जहाँ महिलाहरू चाहिँ आफ्नो अपर्च्युनिटी पाएर जुन लेभलमा जानुभएको छ र महिलाले काम गरिरहेको, महिलाले नेतृत्व गरेको संस्था, महिलाले नेतृत्व गरेको, महिलाले चाहिँ एउटा चलाएको चाहिँ अफिसहरू चाहिँ एकदमै राम्रोसँग स्वच्छसँग र चाहिँ त्यहाँ चाहिँ अनैतिक क्रियाकलापहरू केही नहुने र एकदमै शानदार तरिकाले चलाएको पनि हामीसँग धेरै प्रशस्त उदाहरणहरू छ. त्यसैले महिलाहरू कमजोर छैन र कमजोर हुनुहुँदैन, मात्रै मानसिकता कमजोर बनाइरहेको छ. त्यो चाहिँ हामीले विस्तारै परिवर्तन गर्नुपर्छ भनेर हामी ट्रेड युनियन कर्मीहरू लागेकै त्यही कारणले हो कि कमजोर मनस्थितिलाई चाहिँ अब हामीले अगाडि लिएर गएर जानुपर्छ.
सीताजी, अब यो जसै महिलाहरूमा म कमजोर छु भन्ने मानसिकताका कुराहरू आए नि, हामीले राधिकाजीले पनि भन्नुभयो, नियम कानूनहरू हिजोको तुलनामा कानूनी ढंगले धेरै अगाडि बढेका छौं, तर अवस्था जिउको त्यो छ, अगाडि बढ्न सकेको छैन, किन होला?
यो मैले अघि पनि भनिसके, हामीसँग पर्याप्त रूपमा कानून छ, कानूनको अभाव छैन. संविधानले दिएको छ, श्रम ऐनले दिएको छ, ट्रेड युनियन ऐनले दिएको छ, तर त्यो दिएर मात्रै भएन कि व्यवहारमा कार्यान्वयन गर्नु पर्यो. कार्यान्वयनको पाटो हेर्ने भने असाध्यै फितलो भयो. उदाहरणको लागि कामको अवसर, रोजगारीको अधिकार त महिलालाई पनि छ नि त, पुरुषलाई मात्रै होइन नि त. लिङ्गको आधारमा विभेद गर्नुहुन्न भनेको छ, रोजगारीको अवसरमा विभेद छ. किन भन्दाखेरि महिलालाई रोजगारी दिनु भनेको रोजगारदाताहरूले चाहिँ थप बर्डेन हो भन्ने सोच्नुहुन्छ. कारण के हो भन्दाखेरि यो महिला विवाहित हुन्छ, त्यस पछाडि उसले बच्चा जन्माउँछ, उसलाई चाहिँ सुत्केरी बिदा दिनुपर्छ, अनि नानी जन्माइसके पछाडि कानूनले चाहिँ शिशु स्याहार केन्द्र राख भनेको छ, स्तनपानको समय दिनुपर्छदेखि लिएर विविध कारणले गर्दाखेरि चाहिँ रोजगारीमा नै जोडाउनको लागि महिलालाई चाहिँ अवसरमा नै विभेद भइरहेको छ. त्यस कारणले गर्दा महिलाहरूले म कमजोर छु, म सक्दिनँ, म चाहिँ नि असक्षम छु भनेर भन्नुहुन्न. जतिसुकै सक्षम भए पनि, गर्न सक्छ भने पनि, आँट गरे पनि, तर उसलाई चाहिँ त्यहाँ जुझ्नै पर्नेछ. किन भन्दाखेरि त्यहाँनिर महिला र पुरुषलाई कसलाई रोज्ने भन्दाखेरि चाहिँ पुरुषलाई प्राथमिकता दिइरहेको परिस्थिति छ. त्यस कारणले गर्दा हामी ट्रेड युनियन कर्मीहरू, अघि राधिकाजीले पनि भन्नुभयो, हामी ट्रेड युनियन कर्मीहरू युनियन आन्दोलनमा जबसम्म महिला र पुरुषले समान रूपमा सहभागी हुँदैन तबसम्म ट्रेड युनियन आन्दोलनले चाहिँ नि पूर्ण रूपमा गति लिन सक्दैन भनेर चाहिँ हामी त्यही ठम्म्याई अनुरूप चाहिँ हामी लागिरहेका छौँ. लैङ्गिक समानता हुनुपर्छ भन्ने कुरालाई चाहिँ हामीले जोड बलका साथ चाहिँ लागिरहेका छौँ.
केही वर्गले अथवा केही महिलाहरूले जो नेतृत्व गर्नुहुन्छ उहाँले चाहिँ पाइराख्ने, महिलाहरूभित्र पनि महिला श्रमिक दुईटा तह, तीनटा तह भयो, उच्च तहले पाइराख्ने, न्यून तहले नपाउने, यो अवस्था छ. यहाँहरूले सबैलाई हेरिदिनु पर्ने होइन भने, यहाँ त नेतृत्वमा हुनुहुन्छ यहाँहरू,
यो कहिले पाउने कहिले नपाउने, नेतृत्वले पाउने तल कसले नपाउने भन्ने कुरा होइन. नेतृत्वमा जुन जसरी म यहाँ नेपाल ट्रेड युनियन महासंघ जी फन्डको उपाध्यक्ष भनेर तपाईँ सामु अहिले यो चाहिँ नि छलफल कार्यक्रममा भाग लिइरहँदाखेरि नेपाल ट्रेड युनियन महासंघको उपाध्यक्ष हुनको लागि 31 वर्ष भएछ ट्रेड युनियन आन्दोलनमा सँगसँगै हिँडेको, यो मुभमेन्टमा म समावेश भएको, त्यतिकै त्यो नेतृत्व हुँदैमा ला भनेर दिँदैन. हजुर, अधिकार भन्ने कुरो हामीले खोसेरै लिनुपर्ने रहेछ, नखोसिकन हुँदैन. त्यस कारणले गर्दाखेरि हामीले चाहिँ नि ट्रेड युनियन आन्दोलनमा चाहिँ नि महिला नेतृत्व वृद्धि गर्नको लागि अनि लैङ्गिक समानताको लागि लिङ्गको आधारमा उसलाई अवसरमा उसलाई उसले पाउने सेवा सुविधामा उसको कुनै पनि कुरामा चाहिँ विभेद गर्नु हुँदैन भनेर चाहिँ हामी लागिरहेका छौँ. त्यस कारणले गर्दा यो माथिकोले पाउने तलकोले नपाउने भन्ने कुरा हुँदैन. त्यो विभेद चाहिँ राज्यबाटै भइरहेको छ, त्यो विभेद चाहिँ सम्बन्धित निकायबाट भइरहेको छ. ट्रेड युनियनहरूले चाहिँ यसमा विभेद गरेको चाहिँ हामीले देखेका पनि छैनौँ, गरेका पनि छैनौँ. यहाँले खोज्नुभयो भने त्यो सायद नपाउन पनि सकिन्छ.
राधिकाजी, अब यहाँ नेतृत्वमा जाने होइन, आफू चाहिँ आफ्नो अधिकारको लागि लड्ने, तर आफूभन्दा तल्लो वर्ग अथवा आफूभन्दा तलका चाहिँ महिला श्रमिकहरू छन् उहाँको बारे नलडिदिने, किनभने राजधानीमा अथवा सहर बजारहरूमा एक सुविधा होला, ग्रामीण क्षेत्रमा अहिले पनि चाहिँ साँझ बिहान दिउँसभरि काम गरेर साँझ बिहान के खाउँ भन्ने अवस्था छ. यो अवस्थामा यहाँले बोलिदिनु पर्दैन भने
होइन, यस्तो छ, मुकुन्दजी एकदमै ठिक ठाउँमा क्वेसन उठाउनु भएको छ, मलाई बहुत खुसी लागेको छ. कि यो चाहिँ नि कस्तो छ भन्नुहोला भने, समानुपातिक वितरण चाहिँ छैन नेपालमा. तपाईँको हेर्नुहोस् न, आरक्षण कोटा राखिएको छ राज्य संरचनामा, चाहिँ नि आरक्षण कोटा चाहिँ अनिवार्य 33% भनेर राखिएको छ. तपाईँको सांसद हुन्छन् सधैँभरि एउटै मान्छे दोहोरिराखेको अवस्था छ, जो चाहिँ अलि ठूला नेताका चाहिँ नि आफन्त श्रीमती होइन घर बाबा परिवारका मान्छेले मात्रै अपर्च्युनिटी पाइरहेको अवस्था छ। खोइ त हामीले 33% आरक्षण गरेको भने त जो चाहिँ नि त्यो ठाउँमा पुरुषहरूसँग तुलनात्मक हिसाबले चाहिँ प्रतिस्पर्धा गरेर आउन सक्दैन त्यो ठाउँमा ल्याउन भनेर हो नि त, तर त्यो त हाम्रो नेपालमा देखिरहेको अवस्था छैन नि।
यहाँ पनि तलको महिलाहरूलाई हेर्दाखेरि यहाँलाई पनि त्यही आरोप लाग्ने
होइन, मलाई म तपाईँको यो क्वेसनमा ठ्याक्कै आउँदै थिएँ र सांसदको हिसाबले हेर्दा पनि त्यही छ र चाहिँ नि हाम्रै फिल्डमा चाहिँ एउटा मध्यम स्तरको चाहिँ नि स्थानहरूमा पनि यो आरक्षण गरिएको भनेको चाहिँ यसले आरक्षणको सिटमा चाहिँ एकचोटि अथवा भएन धेरै भए दुईचोटि मात्रै त्यो ठाउँमा पुग्नको लागि मात्रै आरक्षण हुनुपर्ने हो, तर सधैँभरि कन्टिन्यू आरक्षणमा त्यही एउटा चाहिँ व्यक्ति मात्रै दोहोरिरहने भन्ने प्रवृत्तिले गर्दा चाहिँ यो आरक्षणको नै अस्तित्व चाहिँ रहेको अवस्था छैन। त्यसैले गर्दाखेरि चाहिँ नि यो आरक्षण सिट पनि कतिचोटिलाई हो भनेर अब राख्नुपर्ने जरुरी देखिने गर्छ। तपाईँलाई थाहा छ नि त यसपालि हेर्नुहोस् न संसदमा हेर्नुहोस् त सबै चाहिँ नि महिलाहरूलाई समानुपातिकमा मात्रै राख्नेको कारणले गर्दाखेरि चाहिँ नि यो समानुपातिकमा जाने महिलाहरूको चाहिँ सिट चाहिँ धेरै भयो र निर्वाचनमा चाहिँ महिलाहरूले चाहिँ नि कोटा लड्छु भन्नेले पनि पाएन। भनिसकेपछि के छ त भन्नु होला भने महिलालाई कमजोर यदि नठानेको हो महिलालाई कमजोर यो हाम्रो लेभलकोले भन्दा पनि हामीभन्दा धेरै माथिल्लो लेभलले नि महिलालाई कमजोर त ठानेकै हो नि त, किनभने त्यो भूगोलमा गएर उसले चुनाव जित्न सक्दैन भनेर नद्या त होला नि होइन र होइन सबै पार्टीजले क्या एउटै पार्टीले मैले नेपाल ट्रेड युनियन काङ्ग्रेसको हिसाबले मैले मेरो मातृ संगठन चाहिँ नेपाली काङ्ग्रेसलाई मात्रै भन्न चाहेन सबै पार्टीबाट देखियो नि त त्यो कुरा जतिसुकै नयाँ चाहिँ नि हामी सशक्तिकरण गरेर चाहिँ समान हिसाबले लिएर जान्छौँ भन्ने पार्टीजहरूले पनि त्यो चाहिँ महिलाकै हिसाबमा हेर्दा चाहिँ नि समानता ल्याउन सकेको अवस्थाहरू छैन। त्यसैले चाहिँ नि यो समानुपातिक वितरण चाहिँ जबसम्म चाहिँ हुँदैन तबसम्म यो महिलाको नाउँमा गरिएका 33% आरक्षणका कुराले होस् अथवा अरू विभिन्न किसिमका कुराले होस् त्यो चाहिँ सम्भव हुन सक्दैन भन्ने मेरो ठम्याइ छ।
हजुर सीताजी, उहाँले भन्नुभयो नि अब आरक्षण पनि केही निश्चित समयलाई हुनु पर्यो अथवा निश्चित एउटा व्यक्तिलाई कति पटक दिने भने त्यो विषयमा पनि पुनरावलोकन गर्नुपर्छ भन्नुभयो। यहाँहरू विचारको हिसाबले फरक फरक संगठनमा हुनुहुन्छ, यहाँहरूको पनि त्यही उदाहरण
आरक्षण भन्ने बित्तिकै जो मान्छेको चाहिँ पहुँच हुँदैन, जो मान्छे चाहिँ समाजबाट चाहिँ उसलाई पछाडि पारेको छ, जुन किसिमको क्षेत्र वर्ग लिङ्गको आधारमा पछाडि परिएको उसको पहुँच नभएको मान्छेलाई चाहिँ संरक्षण गरेर त्यो ठाउँमा ल्याउने हो। तर अघि राधिकाजीले नै भनिसक्नुभयो यही कुरालाई, म फेरि पनि म फोकस गर्छु आरक्षणको नाममा चौधरी जातको नाममा समानुपातिकको सांसद बनाउँदाखेरि खुट्टामा जुत्ता नलाउने चाहिँ नि बर्दियाको चाहिँ नि थारू चौधरीले ल्याउने कि विनोद चौधरी जस्तो चाहिँ उद्योगपतिलाई चाहिँ आरक्षण गर्ने, तपाईँ आफै भन्नुहोस्। महिलालाई आरक्षण गर्ने नाममा डाक्टर आरजु देउबा राणालाई चाहिँ आरक्षण गरेर त्यो ठाउँमा पुर्याउने कि श्रमिकको अब पछाडि परिएको पछाडि पारिएको श्रमजीवी वर्गलाई चाहिँ आरक्षित गरेर श्रमजीवी वर्गको आवाज बुलन्द गर्नको लागि त्यो ठाउँमा पुर्याउने, त्यहाँ त विभेद भयो नि त, अवसरमा विभेद भयो, सहभागी प्रतिनिधित्व गराउने क्रममा विभेद भयो, त्यो विभेद कसले गरायो भन्दा राज्यको तर्फबाट विभेद भइरहेको छ, नेतृत्व तहबाट विभेद भइरहेको छ। किन त्यो नेतृत्व तहबाट भन्दाखेरि यो मुलुकको नेतृत्व त दलहरूले गर्ने होला नि त, अहिलेसम्म त ट्रेड युनियनले त गर्न पाइरहेको
छैन,
धेरै धुमधामले गरिरहेका छौँ हामी विरोधले,
यहाँको मातृपार्टीभित्र पनि त्यस्ता कुरा भयो होला,
गरेका छौँ हामीले, धुमधामले गरेका छौँ हामीले, विरोध गरिरहेका छौँ, आवाज उठाइरहेका छौँ। त्यस कारणले गर्दाखेरि खबरदार तपाईँहरूले पनि यो अवसर दिँदाखेरि यो कोटा प्रणाली छुट्याउँदाखेरि यसको दुरुपयोग भयो, अब त त्यो समानुपातिकबाट जाने भन्दा पनि शब्द उच्चारण गर्नु लाजमर्दो स्थिति भयो, कसले प्रतिनिधित्व गरिरहेको छ त त्यो कोटा भन्दा त हेर्नुहोस् त, सम्भ्रान्त अब हाई लेभलको क्लासले गरेको भयो नि त, त्यो त क्लास विहीनहरूलाई चाहिँ नि सम्बन्धित आवाज पुर्याउनको लागि सम्बन्धित निकायमा पुर्याउनको लागि बनाएको ठाउँको दुरुपयोग भएन हजुर। त्यो भएको कारणले गर्दा हाम्रो आन्दोलन चाहिँ जारी छ, त्यो हुनु हुँदैन भन्ने हाम्रो ठम्याइ हो, आइडियोलोजी आफ्नो ठाउँमा छ, प्रतिनिधित्व र हक अधिकारको लागि लडाई लड्ने आफ्नो ठाउँमा छ, त्यहाँनिर चाहिँ आफ्नै मान्छे हो आफ्नै दलको भनेर हामी चाहिँ चुप बस्ने गर्दैनौँ, चुप लागेका छैनौँ
हजुर। राधिकाजी, अब यहाँहरू आफू कोटा पहिले मलाई यो कोटा काठमा राखिदिनुहोस् है भनेर नेतृत्वसँग याचना गर्नुहुन्छ, त्यसपछि तपाईँहरू कसरी अगाडि बढ्नुहुन्छ? यहाँले पनि त प्रतिस्पर्धा गर्ने क्षमता राख्नु पर्यो, लड्नु पर्यो नि निर्वाचनमा हुँदाखेरि अथवा ठाउँमा जाँदाखेरि पनि खुल्ला प्रतिस्पर्धामा जाने साहस नगरेको कारणले पनि यो भाव भन्छन्।
होइन होइन, महिलाहरूले खुल्ला प्रतिस्पर्धामा जानलाई बिल्कुलै साहस गर्छन्, नगर्ने होइनन्। तर महिलालाई चाहिँ अहिलेसम्म तपाईँलाई एउटा म एकदम तितो सत्यको रूपमा के भन्छु भने महिलालाई यो समाजले नेतृत्व स्वीकारेको अवस्था छैन। तपाईँको महिलाले महिलालाई पनि नेतृत्व नस्वीकारेको अवस्था छ यहाँ, पुरुषलाई मात्रै पनि म त भन्दैन। किन भन्दाखेरि चाहिँ यो समाजले यस्तो बनाइदिएको छ कि महिलालाई कुनै पनि नेतृत्वमा स्वीकार गरेको छैन। तपाईँलाई मैले एउटा उदाहरण म जहाँ पनि एउटा के दिन चाहन्छु भन्दाखेरि मान्छेले चाहिँ नि समाज पब्लिक यस्ता पनि छन् कि चाहिँ नमस्कार महिला बसेको ठाउँमा आए भने नमस्कार सिस्टर डाक्टर कहाँ हुन्छ भन्छन्, त्यही सिटमा डाक्टरको सिटमा महिला बसिरहेछ भने, अनि महिला चाहिँ नि पुरुष चाहिँ त्यो सिटमा बस्यो भने डाक्टर साहब नमस्कार भन्छन् कि। पब्लिकको धारणा के छ भने ठुलो ठाउँमा उच्च अहोदामा प्रतिष्ठामा पुगेका पावरमा चाहिँ जति पनि पुरुषहरू नै हुन्छन् र पुरुषले नै हामीलाई नेतृत्व गर्न सक्छन् भन्ने हिसाबले चाहिँ राखेका छन् र महिलालाई चाहिँ अलिकति त्यसरी चाहिँ हेर्ने गरेको कारणले गर्दा नेतृत्व नस्वीकारेको हो। तर महिला कमजोर भएर चाहिँ होइन, यद्यपि म यो एउटा यो हाम्रो यो समाजको बनोटको हिसाबले म के चाहिँ भन्दछु त भन्दाखेरि महिलाहरू दुई चार कारणले गर्दाखेरि चाहिँ पछाडि अवश्य नै परेका छन्। जस्तो चाहिँ नि तपाईँको जागिरको अपर्च्युनिटीको कुरामा, अनि त्यसपछि लगेर स्रोत साधनको कुरामा, अहिलेसम्म चाहिँ नि तपाईँको स्रोत साधनमा महिलालाई सम्पत्तिको हक दिएको छ भनेको छ, तपाईँले देख्नु भएको छ अहिलेसम्म तपाईँको पैतृक सम्पत्ति भाग लागेको अवस्था छैन। त्यसमा पनि गज्याङ गुजुङ बनाइदिएर के गरेको छ, यति वर्ष बिहा गरेर घर बस्नुपर्ने, बिहा नगरेको हुनुपर्ने, यो नहुनुपर्ने भनेर चाहिँ अङ्कुशहरू बीचबीचमा लगाइदिएर महिलाहरूले अहिलेसम्म सम्पत्तिको हक पनि पाएको छैन।
महिलाका हकका र महिला पुरुषका भागमा खास गरी श्रमिकका कुरा मैले जोड्न खोजेको, महिला श्रमिकको अवस्थाका कुरालाई मैले जोड्न खोजेको।
हजुर हजुर, महिला श्रमिकको कुरा गर्दाखेरि चाहिँ म तपाईँलाई एउटा के भन्छु भन्दाखेरि तपाईँको अहिलेसम्म जति पनि कानूनहरू बनिरहेका छन् तपाईँको महिला श्रमिक मात्रै नभएर श्रमिक कार्यस्थलमा हुने विभेदलाई अन्त्य गर्नको लागि चाहिँ मैले यहाँलाई के भन्छु त भन्दा अहिले यो आईएलओले चाहिँ C-190 भन्ने चाहिँ एउटा कन्भेन्सन पास गरेको छ होइन, त्यसलाई रेटिफाई गर्नको लागि विभिन्न 41 भन्दा बढी देशले चाहिँ रेटिफाई गरेको अवस्था छ। अब हाम्रो कानूनमा श्रमिकको लागि बनेका जति पनि कानूनहरू छन् त्यो कानूनहरू कार्यान्वयनमा आएको अवस्था छैन। जस्तो श्रम ऐनले बोलेका कुराहरू कतिपय कार्यान्वयनमा छैन होइन, अनि त्यो श्रम ऐनभित्र चाहिँ महिलाका पनि कानूनहरू बनेका छन्। जस्तो तपाईँलाई सुत्केरी महिलाहरूले जाने मेटर्निटी लिभ चाहिँ कति पाएका छन् त भन्दाखेरि तपाईँको औपचारिक सेक्टरमा काम गर्नेले पाएका छौ, अनौपचारिक सेक्टरमा कसरी लागू गर्नुहुन्छ तपाईँले? लागू गर्ने वातावरणै बनिरहेको छैन, अनौपचारिक सेक्टरको चाहिँ एउटा पञ्जीकरण नै भएको छैन। भनेपछि तपाईँ त्यो अनौपचारिक सेक्टरको यति भयावह स्थिति छ, त्यसमा चाहिँ नि तपाईँको के महिला के पुरुष त्यहाँ चाहिँ नि तपाईँको चाहिँ यो लैङ्गिक समानताका कुरा र अधिकारका कुरा गर्नु भनेको बेकारका कुराहरू जस्तो देखिन्छ। हेर्नुहोस् अहिले पनि विकराल स्थिति छ, आज काम गरेर भरे के खाउँ भन्ने अवस्था छ, न त्यहाँ चाहिँ न्यूनतम ज्याला लागू भएको छ, न त्यहाँ दैनिक रोजगारी हुन्छ, आज काम हुन्छ भोलि काम हुँदैन, इरेगुलर जबहरू भइरहेको अवस्थाहरू छ, अनि काम गर्यो गर्यो समयमा ज्याला नदिएको अवस्था छ। त्यति मात्रै नभएर महिलाहरूलाई चाहिँ हुने चाहिँ विभेद चाहिँ नि तपाईँको समान ज्याला पनि छैन, अनि त्यहाँ चाहिँ हरासमेन्टका कुराहरू त्यत्तिकै छ, र लैङ्गिक असमानताको कारण यौन हिंसा परेका घटनाहरू पनि त्यत्तिकै छन्। भनिसकेपछि श्रमिकको चाहिँ नि दृष्टिकोणले हेर्ने हो भनेपछि चाहिँ श्रमिक यसै पनि सबै श्रमिकहरू चाहिँ यसै पनि विभेदमा छन्, त्यसमाथि पनि महिला श्रमिकहरूलाई झन विभेदमा पारिएको छ, र महिला श्रमिकको त चरम चाहिँ नि विभेदकारी चाहिँ नि नीतिहरू बनिरहेको
छ। सीताजी, अब नेपालको राजनीतिक आन्दोलनमा ट्रेड युनियनको महत्वपूर्ण भूमिका छ, यो परिवर्तनमा पनि श्रमिकहरूले महत्वपूर्ण भूमिका खेलेका छन्। यति हुँदाहुँदै पनि यसको इतिहास लामो हुँदाहुँदै पनि राधिकाजीले भन्नुभयो कानूनहरू छन् कार्यान्वयन हुन सकेका छैनन्। अब कानून बनाइसकेपछि राज्यले बनाइसकेपछि यसलाई कार्यान्वयन गर्न घसघस्याउन त यहाँ चाहिँ जो यो क्षेत्रमा लागु हुनुभएको छ नि, अझै भनियो भने श्रमिक महिलाका सवालमा अलिकाहीँ कमी भए हो कि
होइन? हामीले कानून बनेको कानूनलाई कार्यान्वयन गर सरकार भनेर भनिरहेका छौँ,
हरेक चोटि सरकार परिवर्तन छ, हरेक चोटि हामी चाहिँ नि हामी श्रमसँग जोडिएको श्रम मन्त्रालय, महिलासँग जोडिएको महिला मन्त्रालयदेखि लिएर अर्थमा अब अर्थ मन्त्रालयदेखि लिएर सम्बन्धित निकायहरूले हामीले झकझकाउने काम गरिरहेका छौं। झकझकाइरहँदाखेरि पनि ती कुराहरू चाहिँ व्यवहारमा कार्यान्वयन भएको छैन। श्रम कार्यालयहरूले पर्याप्त रूपमा जति मात्रामा काम गर्नुपर्थ्यो काम गर्न नसकेको अवस्था छ। त्यो भएको कारणले गर्दाखेरि त्यहाँ चाहिँ अब वर्कफोर्स पुगेन, श्रम कार्यालय पुगेन। अझ हामी त के भन्छौं भन्दाखेरि हामी हाम्रो महासंघले के भनिरहेको छ भन्दाखेरि जतिवटा जिल्ला छ त्यतिवटै श्रम कार्यालय राख्नु पर्यो भनेर चाहिँ हामीले आवाज पनि उठाइरहेको छ। किन भन्दा श्रम कार्यालयहरूले चाहिँ श्रम ऐनहरू कार्यान्वयन भएको छ कि छैन भन्ने कुराको श्रम अडिटको कुरा चाहिँ उसले हेर्नुपर्ने हुन्छ, निरीक्षण गर्नुपर्ने हुन्छ, त्यो कुरा भइरहेको छैन। अहिले निरीक्षण गर्ने क्रममा चाहिँ नि मेसिनको बोइलर चेक गर्ने कुरा मात्रै होइन, त्यहाँ श्रम अडिट भन्ने बित्तिकै न्यूनतम ज्याला लागू भएको छ कि छैन, न्यूनतम वेतन अहिले नेपाल सरकारले 17,300 अस्ति श्रावण 1 गतेबाट लागू गर्ने भनेको छ, त्यो लागू भएको छ कि छैन। त्यस पछाडि आएर व्यवसाय जाने स्वास्थ्य सुरक्षा सम्बन्धी चाहिँ त्यहाँ व्यवस्थापन गर्नुपर्छ। त्यो भनेको के भन्दा पेसाको कारणले गर्दा श्रमजीवी वर्गहरू काम गर्ने मजदुरहरू पीड़ित हुनु हुँदैन, रोग लाग्नु हुँदैन। त्यहाँ चाहिँ नि व्यवसाय जाने स्वास्थ्य सुरक्षा समिति बनाउनु पर्छ, ओएसएस कमिटी बनाउनु पर्छ, व्यवस्थापकको ओनरसिपमा व्यवस्थापक त्यसको नेतृत्व हुन्छ त्योदेखि लिएर, अनि त्यहाँ चाहिँ नि अब एकदम स्वच्छ र स्वस्थ कार्यथलो छ कि छैन, पर्याप्त रूपमा खानेपानी छ कि छैन, शौचालय महिला र पुरुषको लागि अलग अलग छ कि छैन, यावत कुराहरू
तपाईँलाई बीचमै जोडे। यहाँले भनिरहँदाखेरि यी कुराहरू जो छन् यहाँले उठाएका कुराहरू यो सँगै जोडेर भन्यो भने अझै न्यूनतम वेतनका कुरा यहाँले गर्नुभयो, सामाजिक सुरक्षाका कुराहरू, बीमाका कुराहरू, अब औषधोपचारका कुराहरू, यावत कुराहरू छन् नि। यी कुराहरू श्रमिक महिलाहरूले अथवा श्रमिकहरूले पाउनको लागि यहाँहरू फुटेर जुटेर लाग्नुपर्ने, अब राजनीतिक आस्थाको आधारले तपाईँहरू अलग अलग बाटो हिँडिराख्नु भएको छ कि, यसले गर्दाखेरि पनि पछाडि पर्या हो कि महिला वर्ग
होइन महिला श्रमिक होइन, हामी जुटिरहेका छौँ, हामी अलग भएका छैनौँ। श्रमिकको आइडियोलोजी फरक छ, हो जसलाई जुन पार्टी मनपर्छ त्यहाँ उसले आस्था राख्न पाउँछ, तर श्रमजीवी वर्गको अधिक के भन्छ समस्या भनेको कार्यस्थलमा एउटै हो। त्यहाँ चाहिँ नि काँग्रेस हुँदा बढी हुने, एमाले हुँदा कम हुने, माओवादी हुँदा ठ्याम्मै नहुने, राप्रपा हुँदा के हुने भन्ने हुँदैन। आइडियोलोजीको आधारमा काम लगाउने रोजगारदाताले विभेदको मात्रामा फरक हुँदैन, एउटै किसिमको विभेद एउटै किसिमको हिंसामा चाहिँ परिरहेका हुन्छन्। तर आइडियोलोजीलाई आधार मानेर मान्छेहरूले बाहिर भने पनि हामी आन्तरिक रूपमा एकत्रित छौँ, एकजुट छौँ। त्यो भनेको के भन्दा जेटियुसिसी संयुक्त ट्रेड युनियन समन्वय केन्द्र, त्यहाँ चाहिँ नि यहाँ जिफन्ड पनि छ, के भन्छ एनटियुसी पनि छ, आन्टु पनि छ, त्यहाँ चाहिँ 10 ट्रेड युनियन महासंघहरू बसेको छ, एउटा बलियो संयन्त्र छ जेटियुसिसी। जेटियुसिसीको महिला कमिटीमा म आफैले पनि प्रतिनिधित्व गरिरहेको छु, उहाँ पनि हुनुहुन्छ, हामीहरू त्यहाँ बसेर चाहिँ नि काम गरिरहेका छौँ। त्यस कारण गर्दाखेरि श्रमिकको साझा सवालमा, श्रमिकहरूको साझा मुद्दामा हामीले उठान गरिरहेका छौँ, हामीले हाम्रो हक अधिकारको लागि आवाज उठाइरहेका छौँ, गरिरहेका छौँ, तर सरकारले सुन्दैन रहेछ के, चाहे त्यो आइडियोलोजी राखेकै सरकार पार्टीले चाहिँ प्रतिनिधित्व नेतृत्व गरिरहँदाखेरि पनि सरकारले नसुनिदिएको र श्रमजीवी वर्ग र ट्रेड युनियन जहिले पनि प्रतिपक्षको अवस्थामा रहेको कारणले गर्दा हामीले आवाज उठाइरहेका छौँ, हामी चाहिँ त्यसरी चुपचाप बसेका चाहिँ बसिरहेको अवस्था चाहिँ छैन।
राजाजी उहाँले भन्नुभयो नि अब सरकारले सुन्दैन भन्नुभयो, अनि यहाँहरू फेरि मिलेर जेटियुसिसी मार्फत पनि गइराखेका छौँ भन्नुभयो, अथवा संयुक्त ट्रेड युनियन बनाएर पनि अगाडि बढिरहेको छौँ भन्नुभयो, तर त्यसमा त आखिर काहीँ न काहीँ त सबै दलको प्रतिनिधित्व छ, आखिर एउटा पार्टी सरकार गए पनि अर्को आउँछ, काम हुन सकिरहेको छैन। यहाँहरू आफ्नो सरकार आए बेला चुप लाग्ने, अर्कोले गरोस् भन्ने, अनि अर्कोले पनि त्यही सोच्ने हो, त्यही कारणले भयो महिलाहरू पछाडि परेको
होइन होइन मुकुन्दजी, यस्तो चाहिँ हुँदै होइन। हामीहरू एउटा कुरा के छ त भन्नुहोला भने श्रमिकहरू भनेको परेको बखतमा जहिले पनि आफ्नै पार्टीसँग पनि आन्दोलन गर्न सक्ने हैसियत राख्ने संस्था भएको कारणले नै यसलाई शुभेच्छुक संस्था भने हो, यो ट्रेड युनियनहरू मातृ संगठन भातृ संस्था होइन। त्यसैले गर्दाखेरि हामी कतिपय एउटा उदाहरण यस्ता पनि छन् कि जुन बेला नेपाली काँग्रेसको चाहिँ नि पार्टी सभापति प्रधानमन्त्री हुनुहुन्थ्यो त्यतिखेर हामीले आन्दोलन गरेका इतिहासहरू प्रस्तुतै छन् र जीफन्डहरू अन्टुफहरूले नि गरिरहेको अवस्थाहरू छ। त्यसैले आन्दोलन गर्नको लागि हाम्रो पार्टी चाहिँ नि केन्द्रमा छ भनेर हामी पछाडि हटेको छैनौँ, नम्बर वान। नम्बर टू कुरा के छ त भन्दा भने जुन यो जेटियुसिसीमा हामीले जुन संयन्त्र बनाएर काम गरिरहेका छौँ त्यहाँ हाम्रो विशेष चाहिँ नि एउटा एउटा मेन मेन मेजर मुद्दाहरूको विषयमा हामीहरू काम गर्छौँ, त्यसमा विशुद्ध हामी पार्टीगत भन्दा माथि उठेरै काम गरिरहेको अवस्थाहरू छ, हामीलाई पार्टीले प्रभाव पारेको अवस्थाहरू छैन। तपाईँलाई एउटा उदाहरण दिउँ, अस्ति न्यूनतम ज्याला लागू हुने बेलामा तपाईँको चाहिँ नि यही ज्वलन्त उदाहरण, म न्यूनतम ज्याला बोर्डको सदस्य पनि हो, त्यहाँ चाहिँ नि हाम्रो तिनवटा युनियन मेजर तिनवटा युनियन ट्रेड युनियन मार्क्सन जिफन्ड अन्टुफ र एनटियुसीबाट मै नै थिएँ। त्यहाँ हुँदै गर्दाखेरि हाम्रो यो न्यूनतम ज्याला लागू गर्ने विषयमा सरकारको तर्फबाट चाहिँ नि आएको प्रस्तावलाई चाहिँ नि सबै साथीहरूले चाहिँ नि आफ्नो प्रस्तावहरू लिएर आएर एउटा एउटा प्रस्ताव लिएर आएर चाहिँ नि हामीले विभिन्न जिल्लामा चाहिँ आन्दोलन गर्यौँ र चिया बगानदेखि लिएर गएर हरेक कारखाना कारखानामा आन्दोलन भयो। त्यो बेलामा चाहिँ नि हाम्रो प्रचण्डजी चाहिँ प्रधानमन्त्री हुनुहुन्थ्यो, तर अन्टुपका साथीहरू आन्दोलनमा उत्रिरहेको थिए। भनेको मैले यो उदाहरण के दिएको त भन्नुहोला भने हामी हाम्रो विशेष मुद्दाहरू जुन सामाजिक सुरक्षा लागू गर्ने विषयमा होस्, मर्यादित काम गर्ने विषयमा होस्, व्यवसाय जन स्वास्थ्य तथा सुरक्षाका विषयहरूमा हुन्, यो श्रम आयोग बनाउने विषयमा होस्, श्रम अडिटका कुराहरूमा होस्, यी विभिन्न मेन मेन विषयवस्तु छ, त्यसमा हामी एक ठाउँमै उभिएका छौँ। अहिले नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षज्यूले जेटिसिसीको नेतृत्व गरिरहनु भएको छ, पहिला विनोद कमरेडले गर्नुभएको थियो, त्यसभन्दा अगाडि चाहिँ उसले चाहिँ अन्टुपका अध्यक्षले गर्नुहुन्छ। भनेको मतलब के हो त भन्दाखेरि हाम्रो त्यहाँ एउटा मूल समिति छ, मूल एजेन्डाहरू आउँछ, त्यो एजेन्डाको बेलामा चाहे त्यो जोसुकै सरकार आउन हाम्रो एजेन्डाहरूको पास गराउने कुरामा, हाम्रो एजेन्डालाई लागू गर्ने कुरामा हामी एक छौं। र पनि तपाईँले सोध्नु भएको क्वेशन चाहिँ किन कार्यान्वयनमा आउन सक्दैन त भनेर भन्ने कुरालाई गर्दाखेरि चाहिँ श्रमिकहरूलाई हेर्ने दृष्टिकोण म कुनै पार्टीको पनि नभनिकन एकदमै स्वच्छन्त रूपले चाहिँ आफ्नो उदाहरण दिन चाहन्छु कि त्यो चाहे नेपाली काँग्रेस पार्टीले होस्, चाहे एमाले होस्, चाहे अरू पार्टीहरूले होस्, श्रमिकलाई हेर्ने दृष्टिकोण फरक छ। श्रमिक पक्षमा नेताहरू हुनुहुन्न, नेतृत्व तहमा श्रमिकलाई लाने कुरामा पनि श्रमिकहरू हुनुहुन्न र श्रमिकका यी मुद्दाहरू उठान गर्ने कुरामा नै हुनुहुन्न। श्रमिकलाई दोस्रो दर्जाको नागरिकको रूपमा चाहिँ राज्य पक्षमा जो जो जानुहुन्छ उहाँहरूले हेरिरहेको अवस्था छ। त्यसैले पनि यो जेटिसिसी भन्ने संस्था बनेको हो र जन्मेको हो।
हामी कुराकानीको अन्त्यतिर पुगिसकेका छौँ सीताजी, उहाँले भन्नुभयो हामी लागिरहेछौ, संघर्ष गरिरहेछौ, तर पनि भइरहेको छैन भन्नुभयो। राजनीतिक आन्दोलन परिवर्तनमा चाहिँ परिवर्तन ल्याउनको लागि श्रमिकको भूमिका महत्वपूर्ण छ, अघि मैले पनि भने यहाँहरू पनि भनिराख्नु भएको छ, तर आफ्नै पार्टी सरकारमा हुँदा पनि लड्न सक्नुहुन्न, अधिकार माग्न सक्नुहुन्न, के कारण के भन्नुहुन्छ उहाँहरू?
होइन, हामी हाम्रो आफ्नो आफ्नो पार्टी सरकारमा हुँदा गरेका छौँ। योगदानमा आधारित सामाजिक सुरक्षा व्यवहारमा कार्यान्वयन गर्नको लागि मुलुक नयाँ युगमा प्रवेश गर्दैछ भनेर कसले गर्यो? त्यो केपी शर्मा ओलीले गर्यो, त्यो नेकपा एमालेको सरकार हुँदाखेरि गर्यो। त्यस कारणले गर्दाखेरि आफ्नै पार्टी हुँदाखेरि पनि नगरेको होइन, गरेको कुरालाई गर्यो भन्छौ, नगरेको कुरालाई नगर्यो भनेर हामी दुईटाले भनेका हौ। त्यतिखेर न्यूनतम वेतन 13,400 थियो, 15,000 कसले पुर्यायो भन्दा त्यही केपी ओली सरकारले हुँदाखेरि नै पुर्याएको हो नि त। हामीले लबिङ गर्यौं, गर्न लगायौं, तर सबै कुरो चाहिँ प्रधानमन्त्री को भयो भन्ने कुरा मात्र नभएको, त्यहाँ अब श्रमसँग जोडिएको हुन्छ, अनेक कुराहरू अनेक मन्त्रालयसँग जोडिएको हुन्छ, सम्बन्धित तत्तत् ठाउँको मान्छेहरूले चाहिँ यसलाई अझ गम्भीरतापूर्वक नलिइदिएको कारणले गर्दाखेरि हामी श्रमजीवी वर्गहरू चाहिँ बढी पीड़ामा छौँ। त्यो किन भन्दाखेरि श्रमजीवी वर्गलाई हेर्ने दृष्टिकोण नै फरक छ। जहिले पनि उपेक्षित वर्ग चाहिँ श्रमजीवी वर्ग भएको कारणले गर्दाखेरि यसरी चाहिँ नि हामी पीड़ित हुनु परिरहेको अवस्था छ। तर हामीले चाहिँ आफ्नो पार्टीको मान्छे भयो भन्दैमा हामीले चाहिँ आवाज नउठाउने गरेको छौँ। हामी पार्टीको विरूद्धमा पनि उभिएर आफ्नो श्रमजीवी वर्गको हक अधिकारको लागि चाहिँ लड़ाई लड़िरहेका छौँ, उठाइरहेका छौँ। तपाईँले भन्नुभएको कुरा चाहिँ त्यो सही होइन।
हजुर राधिकाजी,
हजुर,
आखिर आवाज उठायो त हुने रहेछ नि त, उहाँले भन्नुभयो धेरै कुरा भएको रहेछ नि,
सुन्नु भएको छ होइन, सामाजिक सुरक्षा जस्ता कुराहरू, श्रम आयोगका कुराहरू चाहिँ नि यो विशेष गरी चाहिँ प्रमुख चाहिँ जेटिसिसी मार्फत अथवा आफ्नो आफ्नो युनियनले उठाए पनि जेटिसिसी मार्फत उठाएका मुद्दा पनि हुन् र यो कार्यान्वयन पक्षमा कोही सरकारमा आउँदा भयो होला, कोही सरकारमा आउँदा सुरु भयो होला, नेपाली काँग्रेसको के अरे सरकारमा हुँदाखेरि सुरु भएका कुराहरू हुन्। यो लक्ष्मण बहादुर बस्नेतले उठाएका एउटा मेन मुद्दा हो, त्यो चाहिँ नि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा कार्यान्वयन पक्षमा गयो भन्ने कुरा उहाँले बोल्नु भएको हो होइन। तर यो विशेष गरेर म सीताजी जस्तो मेरो पार्टीले गरेको चाहिँ म भन्दिनँ, यो समग्रमा हामी श्रमिकहरूले उठाएको मुद्दा हो। कोही प्रधानमन्त्री हुँदा कार्यान्वयन भए, कोही प्रधानमन्त्री हुँदा कुनै कार्यान्वयन भए, तर कतिपय कुरा चाहिँ बाँकी छन्, त्यो बाँकी कुराहरूलाई गर्न अझै पनि बाँकी छ। त्यसको लागि हामी आन्दोलनमा छौँ, आन्दोलनमा हामी डटेर लागिरहेछौँ र तपाईँ तपाईँको अन्तिममा मेरो कुरा के हो भन्दाखेरि चाहिँ नेपालका राज्यले श्रमिकलाई हेर्ने दृष्टिकोण फरक छ, त्यसमाथि पनि श्रमिक महिलालाई हेर्ने दृष्टिकोण अझै पनि फरक छ। ती महिलाको आन्दोलनमा हामी समर्पित भएर लागेका छौँ, हामी कति सक्छौ हाम्रा महिला श्रमिकहरूको न्यायको लागि हामी काम गरिरहनेछौँ।
ट्रेड कंग्रेस महिला श्रमिकको मुद्दामा चाहिँ सबै ट्रेड युनियन कमिटीहरूसँग मिलेर काम गर्न तयार हो?
हामी एकदमै तयार हो, हामी एकदम तयार छौँ र भइराखेका छौँ, गरि पनि राखेका छौँ।
सीताजी
हजुर,
मैले यही सोधेँ।
हजुर एकदमै, हामी श्रमजीवी वर्गको लागि अझ विशेष गरेर महिलालाई फोकस गर्यौँ भने समाज र यो अर्थतन्त्रमा महिलाको भूमिकालाई अस्वीकार गर्ने जुन प्रवृत्ति छ त्यसको विरुद्धमा हामी एकदम एकताबद्ध भएर एकजुट भएर लागिरहेका छौँ, लाग्छौँ, सदैव लागिरहनेछौँ।
हजुर, आजको यो 114 अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको पूर्व सन्ध्यामा रेडियो नेपालमा आएर महिला श्रमिकका सवालमा केही कुराहरू राखिदिनु, यहाँ दुवैजनालाई धन्यवाद।
धन्यवाद,
तपाईँलाई पनि धेरै धेरै धन्यवाद, हामीलाई अवसर दिनुभयो, हाम्रो कुराहरू राख्ने मौका पायौं, त्यसको लागि यो रेडियो नेपाललाई र तपाईँलाई धेरै धेरै धन्यवाद।
मेरो तर्फबाट पनि धेरै धेरै धन्यवाद।
आजको कार्यक्रममा हामीले कुराकानी गर्यौं ट्रेड युनियन कांग्रेसका राष्ट्रिय उपाध्यक्ष राधिका कुंकेल खनाल र नेपाल ट्रेड युनियन महासंघ जी फण्डका राष्ट्रिय उपाध्यक्ष सीता लामासँग। यसै कुराकानी सँगसँगै समसामयिक कुराकानी यहीँ पूरा हुन्छ। प्राविधिक सहकर्मी प्रज्वल खड्कालाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।